यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी निर्वाचनमा अरू दलसँग गठबन्धन नगर्ने सहितका प्रस्ताव कांग्रेस केन्द्रीय समिति बैठकद्वारा पारित। देशभर छरिएर रहेका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र चाडपर्वका बेला खाद्य अभाव हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। आज कुशे औंसी बाबुको मुख हेर्ने दिन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ रूपियाँ सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक संसदीय समितिबाट पारित। एक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर अघि बढ़ाउन समितिद्वारा सरकारलाई सुझाव। र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले गत फागुन 7 देखि 10 गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको महासमितिको बैठकका विभिन्न प्रस्तावहरू पारित गरेको छ। साउन 23 गतेदेखि हिजोसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव उपर महासमितिको बैठकमा वृहत छलफलबाट प्राप्त सुझावका आधारमा परिमार्जन गरी सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच असार 17 गते भएको 7 बुँदे सत्ता गठबन्धनको सहमति पश्चात राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तद अनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भन्ने लगायतका विषयलाई लिएर गरिएका टीका टिप्पणी र सिर्जना गरिएका भ्रमहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। 7 बुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको केन्द्रीय कार्यसमितिको बैठकले ठहर गरेको छ। कांग्रेसले आफ्नै नेतृत्वमा बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व नेपाली कांग्रेसको भएको कुरालाई स्पष्ट गर्दै संविधान संशोधन गर्दा कार्यान्वयनमा देखिएका चुनौती र जटिलताको समीक्षा गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रूपमा संविधानको मर्म बमोजिम सबै जाति, भाषा, लिंग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी कांग्रेसले सघन छलफल गर्ने निर्णय पनि गरिएको छ। संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न, निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानूनहरूको प्रक्रिया अविलम्ब प्रारम्भ गर्न कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिबद्धता दोहोर्याउँदै त्यसमा अग्रसरता लिने निर्णय पनि गरेको छ। बैठकमा यस सम्बन्धमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरी मुलुकलाई पछाडि धकेल्ने उद्धत संविधान विरोधी प्रवृत्तिबाट सधैं सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई नेपाली कांग्रेसले विशेष आग्रह गरेको छ। कांग्रेसको केन्द्रीय समितिको बैठकले महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव र पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायतका विधानसँग जोड़िएका विषयमा सघन छलफल गरी विधान संशोधन मस्यौदा गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापति देउवालाई अधिकार प्रदान गरिएको छ। बैठकले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन असोज 1 गतेदेखि पुष 10 गतेसम्म 100 दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कांग्रेसले बढ़दो हवाई र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छ। सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, बेतिथि र विकृतिको अन्त्य गर्न सरकारलाई सुझाव दिएको छ। कांग्रेसले आम दूध किसानलाई बाँकी अविलम्ब भुक्तानी गर्न सरकारसँग माग पनि गरेको छ। कांग्रेसले सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम 5,00,000 रूपियाँ कायम गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले चाडबाड़का लागि अत्यावश्यक वस्तुका रूपमा रहेको चामल, दाल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बजार नियमनको प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कामलाई निरन्तरता दिने गरी कानूनी लगायतका आवश्यक प्रबन्ध गर्न सरकारको ध्यान आकर्षण गराएको छ। संघीयता सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रक्रियामा रहेका विधेयकहरू र मौलिक हकसँग सम्बन्धित बन्नुपर्ने आवश्यक कानूनहरू अविलम्ब अघि बढ़ाउनुपर्ने कांग्रेसले निर्णय गरेको छ। नेपाली कांग्रेसले सहकारी संचालकहरूबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन कुनै विलम्ब नगरी प्रक्रियामा रहेका सबै मुद्दाको चाँडै टुंगो लगाउन र दोषीलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन सरकारसँग माग पनि गरेको छ। कांग्रेसले सुविधा सम्पन्न रंगशालाहरू निर्माण, विस्तार एवं उचित सेवा सुविधा दिई खेलाड़ीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्ब उपयुक्त कदम चालोस् भन्ने निर्णय पनि गरेको छ। यस वर्ष प्रकाशित एसईई र कक्षा 12 परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई गम्भीर रूपमा चिन्ताका रूपमा लिँदै नेपाली कांग्रेसले विद्यालय शिक्षा पूर्ण रूपमा निशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। यस वर्ष अधिक वर्षाका कारण बाढ़ी, पहिरो, डुबान लगायतका प्राकृतिक विपदबाट पीड़ित र प्रभावित नागरिकको जीवन सहज बनाउनका लागि उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। नेपाली किसानले भोग्नु परेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समस्या समाधानको उपाय अवलम्बन गर्न पनि कांग्रेसले माग गरेको छ। नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलो पटक पदक विजेता पल्लेसा गोवर्धनले राष्ट्रको गौरव र शान बढ़ाएकाले उहाँलाई विशेष बधाईसहित उच्च सम्मान गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन अर्थात बाल मन्दिरका देशभरि छरिएर रहेका भौतिक सम्पत्तिहरूको संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ। बाल संगठनका पदाधिकारीहरूसँग हिजो प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीले जे जति जमीन, भवन वा सम्पत्तिहरू छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न सम्बद्धहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्री परिषदमा प्रस्ताव ल्याउन संगठनको जिम्मामा रहेका बालबालिकाहरूलाई सन्तुलित आहार, उचित लत्ता कपड़ा र माया ममता दिन एवं गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि पनि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं तिहार लगायतका महत्वपूर्ण चाड़का समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र माथतका निकायहरूलाई निर्देशन दिनुभएको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको सम्बद्धहरूबीचको छलफलमा प्रधानमन्त्रीले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यावसायिकताभन्दा पर गई नाफा र स्वार्थ देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई 2064 सालकै अवस्थामा ल्याउन देशव्यापी अभियान शुरू गरिएको बताउनु भएको छ। माओवादी केन्द्रले बाँकेको खजुरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वको सरकारले जनहितमा गरेको कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढ़ाएको बताउनुभयो। अध्यक्ष प्रचण्डले 64 सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरी समर्थन गरे पनि पार्टीभित्र देखिएका विकृति र जनताबाट पछिल्लो समयमा संगठन टाढ़िएका कारणले जनसमर्थन घटेको बताउनुभयो। उहाँले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय एवं विकासका लागि महत्वपूर्ण काम गर्दै गएकाले फेरि जनताको विश्वास माओवादी केन्द्रमा बढ़दै गएको धारणा राख्नुभयो। प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेत्रीहरू पूर्णा कुमारी सुवेदी, पम्फा भूषाल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी लगायतले बोल्नु भएको थियो। हिजै प्रेस सेन्टरले नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चीज नभएको स्पष्ट पार्नुभयो। उहाँले आफूले राम्रो गर्दा गर्दै पनि दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले बलमिच्याई गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप पनि लगाउनुभयो। सरकारले विभिन्न दात्री निकाय तथा मुलुकहरूबाट प्राप्त हुने 5,13,43,00,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गत बिहिबारको मन्त्री परिषदको बैठकले अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरणको कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने 23 मिलियन युरो तथा युनिसेफबाट प्राप्त हुने 2 मिलियन युरो गरी 25 मिलियन युरो अर्थात 3,67,46,00,000 रूपियाँ बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। त्यसै गरी जर्मनी सरकारबाट ऊर्जा सुदृढीकरण कार्यक्रमको कार्यान्वयनका लागि प्राप्त हुने 10 मिलियन युरो अर्थात 1,46,00,000,000 रूपियाँ बराबरको अनुदान सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 पारित गरेको छ। समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदनमाथि छलफल गरी समितिले विधेयक पारित गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्न बनेको सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रतिनिधि सभाले दफावार छलफलका लागि समितिमा पठाएको थियो। विधेयकमा छनौट सिफारिश समितिको संयोजक लोकसेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा बहुमतले सहमति जुटाएको छ। समितिका सभापति अमर बहादुर थापाले छनौट समिति संयोजकको विषयमा विवादका कारण रोकिएको विधेयकमा हिजै सहमति जुटेको जानकारी दिनुभयो। अब कानूनी भाषा मिलाएर विधेयकको प्रतिवेदन तयार पार्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याललाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। विधेयकमाथिको छलफलका क्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारी मार्फतका संचार माध्यमलाई प्रतिस्पर्धात्मक एवं सक्षम बनाउन खुला प्रतिस्पर्धाबाट नेतृत्व छनौट गर्ने विधिमा जोड़ दिनु उपयुक्त हुने बताउनुभयो। मन्त्री गुरूङले व्यक्ति केन्द्रित नभई प्रतिस्पर्धात्मक विधिलाई अवलम्बन गर्नुपर्ने र संस्थालाई आत्मनिर्भर बनाउनेतर्फ जोड़ दिनुपर्ने बताउनुभयो। छलफलमा सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयकको परिषदको गठनमा संचार तथा सूचना प्रविधि मन्त्री वा राज्यमन्त्री अध्यक्ष हुने प्रक्रियामा फरक मत राख्नु भएको छ। प्रस्तावमाथि सांसद श्रेष्ठले परिषदको प्रमुख सरकारको प्रतिनिधि हुने हो भने समाचार सेवा प्रभावित हुने धारणा राख्नुहुँदै नागरिकलाई निष्पक्ष सूचना प्रदान गर्न स्वतन्त्र नेतृत्वको आवश्यकता रहेको औल्याउनुभयो। समितिबाट पारित विधेयक प्रतिनिधि सभाको भोलिको बैठकमा पेश हुनेछ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले 2046 सालको बहुदलीय व्यवस्था स्थापनापछिको 35 वर्षको अवधिमा भएका गतिविधिहरूको गम्भीर ढंगले समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ। बीरगंजमा हिजो आयोजित कार्यक्रममा उहाँले 2046 सालदेखि 2081 सालसम्म भए गरेका कामको गम्भीरतापूर्वक पुनर्मूल्याङ्कन र समीक्षा गर्नुपर्ने बताउनुभयो। अध्यक्ष यादवले बहुदलीय व्यवस्था स्थापनाको 35 वर्षीय अवधिमा जनताले अपेक्षाकृत ढंगले विकास र अन्य कुराहरूको अनुभव गर्न नपाएको र त्यसमा मुख्य गरी दलहरू नै दोषी रहेको धारणा राख्नुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक विदाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सहसचिव हिरामणि शर्माले मन्त्रालयलाई केही दिन अघि पत्र लेख्नुहुँदै सार्वजनिक विदाको दिनमा अस्पतालले बहिरंग सेवासहितका सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिइएको उल्लेख गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल गैराती रूसतर्फ प्रस्थान गर्नुभएको छ। भोलिदेखि भदौ 21 गतेसम्म हुने एसिया इकोनोमिक फोरम छलफलमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको पार्टी नेता जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय सम्मेलनको वक्ताका रूपमा सहभागी हुनुहुने सो पार्टीले जनाएको छ। संसदीय सुनवाई समितिले चीन भारत जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको हिजोको बैठकले प्रस्तावित राजदूतहरू प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली डाक्टर शंकर शर्मा डाक्टर शैल रूपाखेती र सुमनिमा तुलाधरको संसदीय सुनवाई गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले नयाँ योजना अघि बढ़ाउने भन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको बताउनु भएको छ। हिजो रूपन्देहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अबको 100 दिनभित्रै सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रू हुने गरी काम गर्ने बताउनुभयो। निर्माण कम्पनीहरूले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्ने गरी तीव्रताका साथ काम गर्न आफूले निर्माण कम्पनीहरूलाई आग्रह गरेको पनि उहाँले बताउनुभयो। पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलेको छ। अविरल वर्षाका कारण भदौ 12 गतेदेखि अवरूद्ध कर्णाली राजमार्ग 5औं दिनमा हिजो साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटीले जानकारी दिनुभयो। सुर्खेत जुम्ला अन्तर्गत कालीकोट जिल्लाको गगनी खोला र दही खोलामा आएको पहिरो हिजो हटाइएपछि सड़क खुलेको छ। सड़क खुलेपछि रोकिएका मालवाहक ट्रकहरू गुड्न थालेका छन्। वर्षाका कारण दही खोला, मालचौर, यास मोड, मेयर खोला, गगनी खोला सहितका स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध भएको थियो। पहिरोले सड़क अवरूद्ध हुँदा जुम्लाबाट नेपालगंजका लागि पठाइएका ट्रकहरू बाटोमै थन्किएका थिए। अधिकांश ट्रकले स्याउ बोकेका छन्। एमाले महासचिव शंकर पोखरेलले चाड़पर्वलाई भड़किलो नबनाउन सुझाव दिनुभएको छ। नेपाल बुद्धिजीवी परिषद केन्द्रीय महिला विभागले हिजो आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले खर्च गर्ने कुरा आफैमा नराम्रो नभए पनि के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। महासचिव पोखरेलले तीज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्वका रूपमा लिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजोदेखि जनताको पुस्तकालय सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका सागकीको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो। जननायक बीपी कोइराला स्मृति ट्रस्टले 2081 बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठ काठमाडौँलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै 2081 बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्याउने भोजराज भण्डारी कास्कीलाई प्रदान गर्ने निर्णय गरिएको ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो। 111 बीपी जयन्तीका अवसरमा भाद्र 24 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने महासचिव पोखरेलले बताउनुभयो। पुरस्कारको राशि क्रमशः 101,000 र 51,000 रूपियाँ रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले तीज पर्वको मौलिकता जगेर्ना गर्दै मर्यादित बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपाल र दिदी बहिनी समूहले तीजका अवसर पारेर हिजो रेडियो नेपालमा आयोजना गरेको तनाव व्यवस्थापन अन्तर्क्रिया कार्यक्रममा सचिव अर्यालले पछिल्लो समय तीज पर्वलाई खर्चिलो र भड़किलो रूपमा मनाउन थालिएको प्रति सचेत हुनुपर्ने बताउनुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले तीज पर्वलाई परम्परागत रूपमा मात्र नलिई महिला सशक्तिकरणसँग जोडेर मनाइनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तनाव व्यवस्थापन जस्ता कार्यक्रमले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्ने भन्नुहुँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। ओखलढुङ्गाको खिजी देम्जा गाउँपालिकाले 46 सगरमाथा आरोहीहरूलाई सम्मान गरेको छ। खिजी देम्बा गाउँपालिकाभित्रका सबै सफल सगरमाथा आरोहीलाई पालिकाले हिजो काठमाडौँमै एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। आरोहीलाई सम्मान गर्ने कार्यक्रममा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। बागलुङका नेवार समुदाय 300 वर्ष पुरानो हनुमान नाचको संरक्षणमा जुटेका छन्। त्यहाँ 300 वर्षदेखि हनुमान नाच हुँदै आएको छ। संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
300 वर्ष अघि भक्तपुरबाट बागलुङ आएका नेवारी समुदायले ल्याएको हनुमान नाचको संरक्षणका लागि यहाँका युवाहरूलाई तालिम दिएर 9 वर्षपछि यो नाच प्रदर्शन गर्न शुरू गरिएको छ। हनुमान नाच बागलुङको सुप्रसिद्ध नाच हो। यो नाच नाच्नका लागि 13 जोडी अर्थात 26 जना कलाकारको आवश्यकता हुन्छ। शुद्ध आचरणमा बसेर भगवान राम र हनुमानको पूजा गरेर यो नाच प्रदर्शन गर्ने चलन छ। कला संस्कृतिलाई बचाउनका लागि हनुमान नाचको संरक्षण गर्न लागि नेपाल भाषा मंक खलाका अध्यक्ष मुकेश चन्द्र राज भण्डारी बताउनुहुन्छ।
यसको संरक्षणको लागि धेरै वर्षदेखि हनुमान नाच संरक्षण परिषदको गठन भएर अगाडि बढेको छ र यसपालि 9 वर्षपछि हनुमान नाच बागलुङ बजारमा देखाइँदैछ। एक तालदेखि 24 तालसम्म यसको तालहरू छन्। वैकल्पिक कलाकारहरूको पनि व्यवस्था गरिएको छ।
हनुमान नाच नाच्नका लागि हनुमानको कम्पन आउनुपर्छ। शुद्ध आचरणमा बस्नेलाई मात्र हनुमानको कम्पन आउने भएकाले युवाहरूलाई चार्यको आचरणमा रहेर हनुमान नाचमा सहभागी गराइने प्रचलन छ। पहिले 3 वा 5 वर्षमा देखाउने गरिएको यो नाच कोरोना महामारी लगायतका कारणले पछाडि सरेको हो। मंगलबार, बिहिबार र शनिबार मात्र देखाइने यो नाचको शुरूआत विधिवत पूजा सहित भदौ 11 गतेबाट प्रदर्शन गर्न शुरू गरिएको हनुमान नाच संरक्षण परिषदका सदस्य ईश्वर मलेपति श्रेष्ठ बताउनुहुन्छ।
जो आचरणमा बस्छ उनीहरूलाई यो कम्पन आउन सक्ने सम्भावनाहरू बढी हुन्छ। जो स्वच्छ रूपले त्यो हनुमानप्रति भक्तिभाव गरेर बस्छ नि उनीहरूलाई पनि त्यो हनुमान कम बनाउने सम्भावना पनि हुन्छ। त्यो युवाहरूलाई शुद्ध आचरणमा राखेर उनीहरूलाई अनुशासनमा राखेर नाच सञ्चालन गर्यो भने राम्रो हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो।
बागलुङको हनुमान नाचले देशभरिको नेतृत्व गरेको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्गाले यो नाचको संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले नगर पर्यटन समिति मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
यो हनुमान नाचको संरक्षणको निम्ति प्रवर्धनको निम्ति देशका विभिन्न ठाउँमा प्रदर्शन पनि होस् भन्ने किसिमले बागलुङ नगरपालिकाको नगर पर्यटन विकास समिति मार्फत हनुमान नाचको व्यापक रूपमा प्रचार प्रसार गर्ने र नयाँ पिढीहरूलाई यो हनुमान नाचमा सहभागी गराउने आकर्षण गराउने।
यही भदौ 11 गतेदेखि शुरू गरिएको यो नाच करिब 4 महिना प्रदर्शन गरिनेछ। हनुमान नाच जिल्लाको कला संस्कृति र पर्यटन प्रवर्धनसँग जोडिएको छ, अत यस्ता खाले परम्परागत संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सबै सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशी औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देव कार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रीय विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घर घरमा राख्नाले परिवारको कल्याण हुनेछ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ। सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको सनातन मान्यता छ। यसै अवसरमा छोरा छोरीले परम्परा अनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिनुपर्नेछ। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्दछ। पितृदेव भव भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुहरूलाई श्रद्धा गरी रूचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास रहेको छ। आजै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 साल भाद्र कुशे औंसीका दिन जन्मिएर 1953 साल भाद्र कुशे औंसीकै दिन सानो उमेरमा परलोक हुनुभएका मोतीराम भट्ट मध्यमकालीन नेपाली साहित्य र श्रृंगारिक धाराका प्रवर्तकका रूपमा मानिनुहुन्छ। अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसमा श्रृंखलाबद्ध ड्रोन आक्रमण गर्दा रूस स्थित दुईवटा ऊर्जा केन्द्रमा आगो लागेको छ। रूसको रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोलाई समेत लक्षित गरी युक्रेनले 158 ड्रोन आक्रमण गरेको थियो। जापानले चिनिया नौसैनिक जहाज आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै कड़ा निन्दा र विरोध गरेको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा अत्यधिक विनाश गरेको भन्दै संयुक्त राष्ट्रसंघले इजरायलको निन्दा गरेको छ।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको आइतबार काठमाडौँमा आयोजित 26 वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न तयार रहेको बताउनुभयो।
क्यानाडामा हुने विश्वकप लिग टू अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले 3 अभ्यास खेल खेल्नेछ। श्रीलंका डेभलपमेन्ट टीमसँग नेपालले 3 50 ओभरको अभ्यास खेल खेल्ने जनाएको छ। नेपालले भदौ 18, 20 र 22 गते अभ्यास खेल खेल्नेछ। क्यानले गत शुक्रबार श्रीलंका भ्रमणमा जाने 19 खेलाड़ीको नामावली समेत निकालेको थियो। सन्दीप लामिछाने लगायतका केही खेलाड़ी भने क्यानाडाको भिसा प्रक्रियामा रहेकाले अहिले टोलीसँग नगएको तर केही दिनमा जाने क्यान प्रवक्ता छुब्बी लामाले जानकारी दिनुभयो। कोशी प्रदेशले एन्फा महिला लीगमा शानदार जीत दर्ता गर्दै सुखद शुरूआत गरेको छ।
अब मौसम आज देशभरि आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस वर्षा 42.1 मिलिमिटर सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:24 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी निर्वाचनमा अरू दलसँग गठबन्धन नगर्ने सहितका प्रस्ताव नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकद्वारा पारित। देशभर छरिएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र चाडपर्वका बेला खाद्य अभाव हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। आज कुशी औंसी बाबुको मुख हेर्ने दिन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ रूपियाँ सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक संसदीय समितिबाट पारित। एक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर अघि बढ़ाउन समितिद्वारा सरकारलाई सुझाव। र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।